यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भारतको अहमदाबादबाट बेलायतको लण्डन जाँदै गरेको विमान दुर्घटना हुँदा विमानमा सवार 242 मध्ये 241 जनाको निधन। विमान दुर्घटनाप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त। गत चैत्र 15 गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न दुर्गा प्रसाईसहित 7 जनालाई थुनामै राख्न र 32 जनालाई धरोटीमा छाड्न जिल्ला अदालत काठमाडौँको आदेश। भिजिट भिसाका नाममा भइरहेको अनियमितताबारे छानबिन गर्न प्रमुख दलहरू सहमत भएपछि संसदमा जारी अवरोध हट्ने संकेत। मलेखु मुगलिन सड़क स्तर उन्नतिका लागि आजदेखि असार 7 गतेसम्म राति सवारी आवागमन बन्द गरिने। बाजुराको विकट हिमाली गाउँपालिकाको धीम गाउँमा बिजुली बत्ती पुगेपछि 273 घर लाभान्वित र आगामी सेप्टेम्बरमा नेपाली क्रिकेट टोलीले वेस्ट इण्डिजसँग T20 आई श्रृंखला खेल्ने।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाल सरकारले भारतमा हिजो 242 जना सवार एयर इण्डियाको यात्रुवाहक विमान दुर्घटना भएको प्रति गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुर्घटनामा परि ज्यान गुमाएका प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले एयर इण्डियाको विमान दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताउनु भएको छ। दुर्घटनाबाट भएको ठूलो मानवीय क्षतिप्रति राष्ट्रपति पौडेलले गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुहुँदै यस दुःखद घड़ीमा नेपाल सरकार र नेपाली जनता भारत सरकार र भारतीय जनताको साथमा रहेको उल्लेख गर्नुभएको छ। भारतको अहमदाबाद स्थित वल्लभ भाई पटेल विमानस्थलबाट बेलायतको लण्डनका लागि उडान भरेको बोइङ विमान हिजो दिउँसो दुर्घटना हुँदा विमानमा सवार 242 मध्ये 241 जनाको निधन भएको पुष्टि भएको छ। जहाजमा 169 भारतीय, 53 जना बेलायती, 7 जना पोर्चुगिज तथा 1 क्यानाडाली नागरिक सवार थिए। विमान चिकित्सकहरूको आवास क्षेत्रमा खसेर जलेकाले चिकित्सक सहित थप केही मानिसको निधन भएको छ। यद्यपि त्यसको संख्याबारे आधिकारिक रूपमा जानकारी दिइएको छैन। त्रासदीपूर्ण दुर्घटनाबाट भारतीय मूलका बेलायती नागरिक विश्वकुमार रमेश बाँच्न सफल हुनुभएको र बाँकी सबै यात्रुको निधन भएको एयर इण्डियाले पुष्टि गरेको छ। दुर्घटनामा परि भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं गुजरात प्रान्तका पूर्व मुख्यमन्त्री विजय रूपाणीको मृत्यु भएको भारतीय रक्षा मन्त्री राजनाथ सिंहले घोषणा गर्नुभएको छ। उहाँ बेलायतमा रहेका आफ्ना परिवारलाई भेट्न त्यसतर्फ जाँदै हुनुहुन्थ्यो। विमान जलेर खरानी भएकाले सबै मृतकको शव चिनिने अवस्थामा नरहेकाले मृतक सबैको डीएनए परीक्षण गरिएको र उनीहरूका आफन्तको डीएनए परीक्षणपछि शव हस्तान्तरण गरिने भारतीय गृहमन्त्री अमित शाहले बताउनुभयो। उहाँले दुर्घटनाको उच्चस्तरीय समिति मार्फत छानबिन गरिने पनि जानकारी गराउनुभयो। विमान दुर्घटनाप्रति बेलायत, अमेरिका, रूस, चीन सहित अन्तर्राष्ट्रिय समुदायले गहिरो दुःख व्यक्त गरेका छन्। दुर्घटनामा परि निधन भएकाहरूका परिवारलाई प्रति व्यक्ति 1 करोड़ भारतीय रूपियाँ दिने विमान सेवा कम्पनी एयर इण्डियाको संचालक टाटा समूहले घोषणा गरेको छ। एयर इण्डिया मूलत भारतीय सरकारी ध्वजावाहक भए पनि विगत वर्षमा निजीकरण गर्दै टाटा समूहलाई हस्तान्तरण गरिएको हो। विमान कम्पनी बोइङले छानबिनलाई स्वतन्त्रतापूर्वक निष्कर्षमा पुर्याउन पूर्ण रूपमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ। पछिल्ला वर्षहरूमा बोइङको सुरक्षालाई लिएर विभिन्न खाले प्रश्नहरू उठाइएको छ। जिल्ला अदालत काठमाडौँले गत चैत्र 15 गते राजधानीको तीनकुनेमा 2 जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनामा संलग्न दुर्गा प्रसाईसहित 7 जनालाई थुनामै राखेर मुद्दाको बाँकी कार्यवाही अघि बढ़ाउन आदेश दिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासले गए मध्यराती दुर्गा प्रसाईसहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङलाई मुद्दाको किनारा नलाग्दासम्म पूर्वपक्षका लागि थुनामै राख्न आदेश दिएको हो। जिल्ला अदालतले घटनामा संलग्न अन्य 32 जना अभियुक्तलाई धरौटीमा छाड्न आदेश दिएको छ। हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले आगो लगाउँदा पत्रकार सुरेश रजकको जलेर ज्यान गएको थियो भने हिंसा नियन्त्रणका क्रममा सुरक्षाकर्मीको गोली लागेर किर्तिपुरका सबिन महर्जनको मृत्यु भएको थियो। प्रमुख दलहरूबीच भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउने समझदारी बनेसँगै संसदको गतिरोध अन्त्य हुने संकेत देखिएको छ। हिजो सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरू भिजिट भिसाको आवरणमा मानव तस्करी भइरहेको घटनाबारे उच्चस्तरीय छानबिन समिति बनाउने समझदारीमा पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी पनि त्यस विषयमा सकारात्मक देखिएपछि संसदको जारी अवरोध हट्ने संकेत देखिएको छ। प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले गृहमन्त्रीको राजीनामा भन्दा पनि नेपालीले विमानस्थलमा पाइरहेको दुःखको अन्त्य गर्ने गरी छानबिन समिति बनाउनुपर्ने र संलग्न देखिएकाहरू कार्यवाहीमा तानिनुपर्ने विषयमा प्रमुख तीन दल सहमत भएको जनाएको छ। आजको संसद बैठक बस्नुअघि दलहरूबीच बनेको समझदारीलाई अन्तिम रूप दिएर सदनको अवरोध हटाउने सहमति हुने सम्भावना रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभयो। उहाँका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसँग अलग्गै छलफल अघि बढ़ाइएको छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूको व्यवहार पढ़ेर सुनाउनुहुने राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवड़ाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुहुने तथा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने लगायतका कार्यसूची रहेको छ। निकै धेरै दिनदेखि यही कार्यसूचीमा संसदलाई अगाडि बढ़ाउन खोजिए पनि दलहरूबीच सहमति हुन नसक्दा संसदको कार्यवाही अघि बढ़न सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बाल बालिकाले सड़कमा बस्न बाध्य हुन नहुने र उनीहरूले स्नेहपूर्ण जीवन पाउनुपर्ने बताउनु भएको छ। बाल श्रम विरूद्ध विश्व दिवसका अवसरमा बाल संरक्षण राष्ट्रिय सञ्जालले प्रधानमन्त्री निवास बालवाटारमा हिजो आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार सिंगो मुलुकको आर्थिक सामाजिक रूपान्तरणसँगै बाल बालिकाको समग्र हितका लागि प्रयासरत रहेको बताउनुभयो। कार्यक्रममा बाल श्रम अन्त्यका लागि विद्यमान कानूनी व्यवस्थामा संशोधन हुनुपर्ने र बाल बालिकामाथिको सबै प्रकारको हिंसा अन्त्यका लागि सरकार र सामाजिक क्षेत्रबाट पहल हुनुपर्नेमा प्रधानमन्त्री ओलीसँग आग्रह गरिएको थियो। कार्यक्रममा 19 बाल बालिकाका तर्फबाट बाल श्रमका समस्या र समाधानका विषयमा प्रधानमन्त्री ओलीलाई सामूहिक रूपमा चिठी समेत हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त र जीवन उपयोगी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रधानमन्त्री निवास बालवाटारमा काठमाडौँ विश्वविद्यालय सभाको 900 बैठकलाई हिजो सम्बोधन गर्नुहुँदै विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले रोजगारी सिर्जना र स्वरोजगार हुने जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले शिक्षा स्वास्थ्य लगायतका विषयमा आम विद्यार्थीको पहुँच वृद्धि गरिनुपर्ने, चिकित्सा शिक्षामा मात्रै दिइँदै आएको 75% छात्रवृत्तिका बारेमा पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभयो। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति रघुजी पन्तले शैक्षिक सुधार र रूपान्तरणका लागि मन्त्रालयका तर्फबाट प्रयास गरिने बताउनुभयो। विश्वविद्यालयका उपकुलपति अच्युत प्रसाद वाग्लेले शिक्षणका साथै अनुसन्धानमूलक विश्वविद्यालयको अवधारणालाई व्यवहारमा अनुवाद गर्ने गरी नीति अनुरूप काम भइरहेको बताउनुभयो। बैठकले आज धुलीखेलमा आयोजना हुने 30 दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमका लागि विभिन्न स्कूल अन्तर्गत विभिन्न तहमा उपाधि हासिल गरेका 1129 विद्यार्थीको ग्रेस लिस्ट पनि स्वीकृत गरेको छ। बैठकले रजिस्ट्रार राजीव श्रेष्ठले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको अनुमानित 4,03,80,00,000 रूपियाँको बजेटसहितको कार्यक्रम पनि पारित गरेको छ। बैठकले गत आर्थिक वर्षको लेखा परीक्षण र त्यसअघिको कार्य प्रगति पनि पारित गरेको छ। बाजुराको अति विकट मानिने हिमाली गाउँपालिका स्थित धीम गाउँमा बिजुली बत्ती पुगेको छ। गाउँपालिकाकै ठूलो गाउँका रूपमा रहेको धीममा पहिलोपटक बिजुली बत्ती पुगेसँगै स्थानीयको वर्षौंदेखि बिजुली बत्ती बाल्ने सपना साकार भएको छ। हिमाली गाउँपालिकाको सहयोगमा संचालित कुवाड़ी खोला लघु जलविद्युत आयोजनाको लाइन विस्तारपछि वड़ा नम्बर 6 स्थित धीम गाउँमा बिजुली बत्ती पुगेको हो। बिजुली बत्तीबाट धीम गाउँका 273 घरधुरीका 1400 जनसंख्या लाभान्वित भएका छन्। उज्यालो हिमाली गाउँपालिका बनाउने योजना करिब 95% पूरा भएको र 5% क्षेत्रमा बिजुली बाल्ने तयारी तीव्र रूपमा भइरहेको गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन मलेखु सड़क खण्डमा राति सवारी साधनको आवागमन बन्द गरेर स्तर उन्नति गरिने भएको छ। आजदेखि आगामी असार 7 गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरी स्तर उन्नति गर्न लागि हो। सड़कको बारबाङ खोला, मोवा खोला, खटौती खोला र गोम्ती खोलामा आरसीसी बीम राख्ने कामका लागि सवारी साधनको आवागमन बन्द गर्न लागि नागडुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका प्रमुख केदार प्रसाद नेपालले जानकारी दिनुभयो। बीम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको आयोजनाले जनाएको छ। असार 7 गतेसम्म राति 10:30 बजेदेखि बिहान 3 बजेसम्म अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द हुने आयोजनाले जनाएको छ। मलेखुबाट मुगलिनतर्फ जाने भारी सवारी साधनहरू मुगलिन र हलुका सवारी साधनहरू कुरिन्टारमा रोकिनुपर्नेछ। त्यसै गरी मलेखुबाट मुगलिनतर्फ जाने भारी सवारी साधनहरू मलेखु र हलुका सवारी साधनहरू शीतल बजारमा रोकिनेछ। रोकिएका सवारी साधनलाई बिहान 3 बजेपछि छाडिने आयोजनाले जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदीमा बनिरहेको पुलको करिब 65% काम सम्पन्न भएको छ। बर्दिया र कैलाली जिल्लाको बीच सनकट्टी घाटमा पुल निर्माण भएपछि हाल डुङ्गाबाट नदी वारपार गरिरहेका स्थानीयलाई सहज हुने कैलाली संवाददाता ईश्वर साउद बताउँछन्।
सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदीमा बनिरहेको पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ। काम शुरू भएको 13 महिनामा पुलको करिब 65% काम सकिएको निर्माण कम्पनीले जनाएको छ। 2081 वैशाख 2 गतेबाट फिल्डमा काम शुरू गरेको पुल निर्माण कम्पनी रसुवा कन्ट्रक्सनले अहिलेसम्म पुलका 13 पिल्लर निर्माण गरेर त्यसको माथि 4 स्ल्याब ढलानको काम पनि सम्पन्न गरिसकेको छ। बर्दियातिरको भागमा पुलको दायाँ बायाँ तटबन्धको काम पनि अन्तिम चरणमा पुगेको बताएको छ। पुलका 14 पिल्लर मध्ये 13 पिलर निर्माण गरेर 4 स्ल्याबको काम सकिएको र बाँकी 9 स्ल्याब, 1 पिलरको काम र कैलालीतिरको तटबन्धको काम अर्को वर्षलाई बाँकी रहेको छ। निर्माण कम्पनीका इन्जिनियर धीरेन्द्र सहनी:
अहिलेसम्म 13 हाम्रो फाउन्डेसनको काम सकिसकेको छ, 4 सुपर स्ट्रक्चरको काम नै सकिसकेको, त्यसको एक्सटेन्सन जोइन्ट हुन्छ त्यो पनि सकिसकेको हो। तटबन्धको काम 600 मिटर सकिने अवस्थामा, अहिलेसम्मको अवस्था 65% काम सकिसकेको छ।
1,18,00,000 रुपियाँ लागतमा निर्माण हुने पुलको लम्बाई 752 मिटर रहेको छ भने पुलको चौडाई 11 मिटर, जसमा 7.5 मिटर गाड़ी हिँड्ने र बाँकी दुवैतर्फ पैदल यात्रुका लागि फुटपाथ रहनेछ। नेपाल सरकारले समयमै बजेट दिन सके अहिलेको यही गतिमा पुलको काम अगाडि बढ़ाउन सकेको खण्डमा सम्झौता मितिभन्दा अगाडि नै पुल निर्माणको काम सक्ने योजना रहेको बताउनुहुन्छ पुलका सुपरभाइजर गणेश कोइराला: पुल बन्न लागेपछि यहाँका नागरिकहरू खुशी भएका छन्। कैलालीको टिकापुरका श्रीराम चौधरी पुल नहुँदा आफूहरूलाई नदी वार पार गर्न डुङ्गाको सहयोग लिइरहनु परेको बताउनुहुन्छ।
पुल नबन्दाखेरिको त अप्ठ्यारो छ नि, कुर्नु पर्छ नाउँमा, मान्छे पाएपछि मात्रै टार्छन्, अब एक दुईजनालाई टान्नलाई त गाह्रै हुन्छ यिनीहरूलाई पनि। पुल बनेपछि हामीलाई सर्टकट हुन्छ, आउन जान पनि छिटो सजिलो हुन्छ, पुल त जति छिटो हुन्छ चाँडै बनोस् भन्छौँ हामीहरू।
रसुवा कन्ट्रक्सनले नेपाल सरकारसँग 2083 असोज 17 गते भित्र पुल निर्माणको काम सक्ने गरी 2079 पुष 17 गते सम्झौता गरेको थियो। सम्झौता अनुसार पुल निर्माणसँगै निर्माण कम्पनीले पुलको दुवैतर्फ 500 मिटर पहुँच मार्ग र दुवैतर्फ 1,015 मिटर नदी नियन्त्रणको काम पनि गर्नेछ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2080 दफावार छलफल जारी छ। समितिको हिजो बसेको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा रहेका वैदेशिक रोजगार ऐन र विद्युत नियमन ऐनका सम्बन्धमा छलफल भएको छ। छलफलमा सांसदहरू कृष्ण प्रसाद सिटौला, नारायणकाजी श्रेष्ठ, विदुराम भूषाल, सुरेश आलेमगर, मदन कुमारी शाह, गंगा बेलवासे, अन्जान साक्य लगायतले छिमेकी मुलुक भारतमा काम गर्ने नेपाली श्रमिकहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन कानूनी व्यवस्था आवश्यक भएको भन्दै ऐनमा समावेश गर्न प्रस्ताव गर्नुभयो। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले भारतमा श्रम गर्न गएका ठूलो संख्याका नेपाली श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउने विषयमा सरकारले छलफल गरी निर्णय लिने जानकारी दिनुभयो। विद्युत नियमन आयोगको अध्यक्ष खाली रहेको अवस्थामा वरिष्ठ सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी स्वतः जाने गरी व्यवस्था गर्ने विषयमा पनि समितिमा सांसदहरूबीच सहमति भएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा सरोकार समितिले समितिबाट भएका निर्देशनहरूको कार्यान्वयन गर्न वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएको छ। समितिले वन तथा वातावरण मन्त्रालयलाई यसअघि दिइएको निर्देशन कार्यान्वयनको अवस्थाका विषयमा छलफल गरी वन मन्त्रालयलाई निर्देशन कार्यान्वयनका लागि हिजो पुनः आग्रह गरेको छ। छलफलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले स्वदेशी काठको उपयोग बढ़ाउन र सहजीकरण गर्न विभिन्न नीति र रणनीतिहरू बनाएर अघि बढ़िरहेको जानकारी दिनुभयो। मन्त्री शाहीले विदेशी काठ आयात विस्थापन गर्ने गरी स्वदेशी काठको उत्पादन र प्रयोग बढ़ाउन नीति तथा कार्यक्रम एवं बजेट मार्फत विभिन्न कार्यक्रम ल्याइएको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले नेपाल र भारतका बीचमा विभिन्न क्षेत्रमा हुन सक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट दुवै देशमा साझा समृद्धि हासिल हुने बताउनु भएको छ। नेपाल भारत रणनीतिक सम्वाद सम्बन्धी काठमाडौँमा हिजो आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा राणाले नेपाल भारत बीच व्यापार पारवहन र लगानीमा सहयोगलाई तीव्रता दिई कनेक्टिभिटीका माध्यमबाट आर्थिक साझेदारीलाई अझ अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री डा राणाले जनसम्पर्क सहकार्य र कनेक्टिभिटीले दुवै देशको समृद्धि र भविष्यको रेखा कोर्न सहयोग पुग्ने बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती जडानका क्रममा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित 10 जना र विभिन्न सामग्रीको आपूर्तिकर्ता कम्पनी विरूद्ध विशेष अदालतमा हिजो मुद्दा दायर गरेको छ। आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद शाह विरूद्ध 2,49,40,110 रूपियाँ बराबरको बिगो माग दावी गर्दै हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो। लेखापाल संजय कुमार ठाकुर, एजेन्सी शाखा प्रमुख राम कैलाश राय, सब इन्जिनियर सन्तोष राय र राजु राय विरूद्ध पनि बिगो समान दावी गरिएको छ। कैलालीका 18 स्थानमा जलमापन केन्द्र र 22 स्थानमा वर्षा मापन केन्द्र स्थापना गरिएको छ। बाढ़ीको अवस्थाबारे स्थानीय समुदाय तथा सरोकार भएका निकायले समयमै जानकारी दिने उद्देश्यले केन्द्र स्थापना गरिएको हो। साँडेपानी, सीतापुर, मालाखेती, चौमाला, बलिया, भजनी, टीकापुर, अत्तरिया, कालुखेती, गोदावरी, गोगनपानी, दर्भा, दरबार, बघिल्ला, बौनिया लगायतका स्थानमा वर्षा मापन केन्द्र स्थापना गरिएको विपद जोखिम न्यूनीकरणका लागि महाकाली बेसिन कार्यालयले जनाएको छ। गोदावरी, चुरे र मोहन्याल गरी 3 पालिका पहिरोको जोखिममा रहेकाले टीकापुर नगरपालिका, जानकी र कैलाली गाउँपालिका, भजनी नगरपालिका र धनगढ़ी उपमहानगरपालिका भने बाढ़ीको उच्च जोखिममा रहेकाले तदनुरूपको तयारी अघि बढ़ाइएको हो। दैलेखका अधिकांश स्थानमा खेतबारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित भएका छन्। फौजी किराले शुरूमा मकैको पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गर्न थालेपछि समस्या उत्पन्न भएको नारायण नगरपालिका 7 का कृषक गणेश खत्रीले बताउनुभयो। फौजी किरा नियन्त्रणका लागि कृषकको माग अनुसार औषधि पठाएको कृषि विकास कार्यालय दैलेखका कृषि अर्थविज्ञ झलक भण्डारीले बताउनुभयो। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले जिल्लाका सबै क्षेत्रमा निशुल्क पशु शिविर र अनुदानका कार्यक्रम सञ्चालन गरेको छ। त्यसपछि पशुपालक किसानहरू खुशी हुनुका साथै व्यावसायिक पशुपालनमा प्रोत्साहित पनि भएको बाजुरा संवाददाता राजेन्द्र विक बताउँछन्।
सालमा 20-25 वटा बाख्रा मर्थे, गोरु भैँसा पनि मर्थे। हामीलाई जोगाउनलाई एकदम मुस्किल परेको थियो। अहिले भेटनरी अस्पतालले गाउँ घरमै आएर खोप दिने, हरेक किसिमका औषधि उपचार गरेर अहिले मरेको छैन, एकदमै खुसी लागेको छ।
आफ्नो घर दैलोमै पशु पन्छीलाई सहज खोप तथा उपचार सेवा पाएपछि खुसी व्यक्त गर्नुहुँदै बढीमालिका नगरपालिका वडा नम्बर 5 मोनाका पशुपालक किसान धनराज साउद भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराद्वारा जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको निशुल्क पशु शिविरले धनराजलाई जस्तै खुशी प्राय सबै किसानलाई प्राप्त हुनुका साथै व्यावसायिक पशुपालनमा लाग्न प्रोत्साहन समेत मिलेको छ। खप्तड छेडदह गाउँपालिका वडा नम्बर 2 जय बागेश्वरीका किसान हर्कस साई र बुढीगंगा नगरपालिका वडा नम्बर 9 का अर्का पशुपालक किसान चेतमान सिंह
भेटनरीले दिएका अनुदान कार्यक्रमहरू जिल्ला भेटनरीले गरेको जति सहयोगहरू छन् किसानहरू हर्षित छन् र लाभदायक पनि छन्। गाई भैँसी गोरु बाख्रा सबै बिमारी हुन्छन्, अहिले घर घर जानुहुन्छ, पहिचान गर्नुहुन्छ, एकदम यो राम्रो पक्ष छ।
कार्यालय स्थापना कालदेखि नै जिल्लाभरका पशुपालक किसानको सहजताका लागि निशुल्क पशु शिविर लगायत पशुपालनका लागि किसानलाई अनुदानका कार्यक्रम समेत चलाउँदै आएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले पशुपन्छीमा हुने महामारी नियन्त्रणका लागि युद्ध स्तरमै निरन्तर सेवा प्रदान गरिरहेको छ। कार्यालय प्रमुख सिद्धराज जैसी
विगत लामो समयदेखि पशुहरूका सामान्य नमितन भ्याक्सिनहरू र उपचार सेवा पद्धति थियो, अहिले हामीले हम्फी स्किन डिजिजको, बाख्राको पीपीआरको, एफएमडीको खुरिद मुखियत रोगको, पोल्ट्रीका भ्याक्सिनहरू र बंगुरका भ्याक्सिनहरू सञ्चालनमा छन्। पछिका दिनहरूसम्म पनि निरन्तर रूपमा यो कार्यक्रमहरू सञ्चालनमा आइरहन्छ र गरिरहनेछौ।
भेटेनरी अस्पतालले यो आर्थिक वर्षमा मात्र जिल्ला स्थित 9 स्थानीय तहका सबै किसानहरू लाभान्वित हुने गरी 1,07,000 भेडा बाख्रामा पीपीआर खोप, 40,677 पशुमा खुरेत खोप, 27,561 पशुमा लम्पी स्किन विरुद्धको खोप, 16,655 पशु पन्छीमा 6 महिना इटी खोप, 2,050 पशुमा रेबिज विरुद्धको खोप तथा पशुमा देखिएका रोगहरू नियन्त्रणका लागि विभिन्न प्रकारका औषधिहरू वितरण गरिएको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
सत्तारूढ नेकपा एमालेको भातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरा सोब्युको अध्यक्षमा डाक्टर सुजन कडरिया विजयी हुनुभएको छ। किर्तिपुरमा गैराती सम्पन्न मतगणनामा प्रतिस्पर्धी प्रकाश पौडेललाई 7 मतको झिलो अन्तरले पराजित गर्दै कडरिया अध्यक्षमा निर्वाचित हुनुभएको हो। निर्वाचित कडरियाले 732 र प्रतिस्पर्धी प्रकाश पौडेलले 725 मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। अन्तर्राष्ट्रिय समाचारमा, आफ्नो घरबाट जबरजस्ती रूपमा विस्थापित हुन बाध्य पारिने व्यक्तिहरूको संख्या विश्वव्यापी रूपमा थोरै घटेको संयुक्त राष्ट्रसंघले जनाएको छ। सन् 2024 अन्त्यमा विश्वभर 12,32,00,000 मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। करिब 20,00,000 सिरियाली भारतबाट स्वदेश फर्किएपछि विस्थापितहरूको संख्यामा थोरै कमी आएको राष्ट्रसंघीय निकायहरूको तथ्याङ्क छ। विश्वव्यापी रूपमा युद्ध, हिंसा र उत्पीड़नबाट विस्थापित मानिसहरूको संख्या अल्पकालीन रूपमा उच्च रहेको भन्दै आँकड़ा निर्धारण गर्नुपर्नेमा राष्ट्रसंघीय निकायहरूले जोड़ दिएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
बर्खे धान खेतीको तयारीमा लागेका देशैभरका किसानले समयमै मल र बिउ उपलब्ध हुनुपर्ने माग गर्न थालेका छन्। मल र बिउ समयमा उपलब्ध नहुँदा किसानहरूले वर्षेनी शास्ति खेप्दै आउनु परेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने अनुदानको मल समयमै उपलब्ध गराउन सम्बद्ध पक्ष सक्रिय रहेको जनाएको छ। तर अनुदानको मलले मात्र सबै किसानको आवश्यकता भने पूरा हुन नसक्ने मन्त्रालयको भनाई छ। मन्त्रालयसँगै कृषि क्षेत्रका सरोकारवालाहरूले अनुदानमा वितरण हुने मलको साथमा जैविक मलको उत्पादन तथा प्रयोगमा जोड़ दिनु जरूरी रहेको बताउँदै आएका छन्। नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा धान भए पनि यहाँको उत्पादनले आवश्यकता धान्न सकेको छैन। नेपालमा वार्षिक सरदर 60,00,000 मेट्रिक टन धान उत्पादन हुने गरेको छ, तर आवश्यकता भने अहिले वार्षिक 85,00,000 देखि 90,00,000 मेट्रिक टन रहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र विश्व बैंक दक्षिण एसियाका क्षेत्रीय निर्देशक पंकज गुप्ता बीच बिहीबार सिंहदरबारमा नेपालको जलविद्युत क्षेत्रमा भइरहेको लगानीबारे छलफल भएको छ। छलफलमा ऊर्जा मन्त्री खड्काले नेपालको जलविद्युत आयोजनामा विश्व बैंकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिनुहुँदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो। त्यस अवसरमा विश्व बैंकका क्षेत्रीय निर्देशक गुप्ताले विश्व बैंकले नेपालको अप्पर अरूण जलविद्युत आयोजनालाई विशेष प्राथमिकतामा राखेको र आगामी दिनमा पनि नेपालमा लगानी विस्तार गर्न विश्व बैंक तयार रहेको बताउनुभयो। सरकारले सुनमा विलासिता कर लगाएपछि सुनचाँदी व्यवसायीहरू कारोबार नै बन्द गरी त्यसको विरोधमा उत्रिएका छन्। विरोधमा उत्रिएका सुनचाँदी व्यवसायीहरूले हीरा तथा बहुमूल्य पत्थरमा लगाउँदै आएको 13% भ्याट पनि खारेज गर्न माग गरेका छन्। विलासी कर र भ्याट लगाएपछि सुनको लागत मूल्य बढ़ी कारोबार नै हुन छाडेकाले आन्दोलन गर्न बाध्य हुनु परेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।
नेपालले वेस्ट इण्डिज विरूद्ध 3 T20 ऐतिहासिक सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा खेल यूएईको शारजाह क्रिकेट मैदानमा हुनेछ। नेपालले दुई देशीय सिरिजमा T20 विश्वकपको पूर्व विजेता वेस्ट इण्डिजको सामना गर्न लागेको यो नै पहिलो पटक हुनेछ। क्यानले जारी गरेको विज्ञप्ति अनुसार सिरिजको पहिलो खेल सेप्टेम्बर 27, दोस्रो खेल 28 र तेस्रो खेल सेप्टेम्बर 30 हुनेछ। यो सिरिज नेपालका लागि आईसीसी मेन्स T20 विश्वकप एसिया छनौटको तयारीका रूपमा रहनेछ। नेपालले साफ U20 महिला च्याम्पियनशीपको पहिलो खेलमा भूटानसँग प्रतिस्पर्धा गर्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले बिहिबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्दी भूटान पाएको हो। प्रतियोगिता जुलाई 11 देखि 21 सम्म बंगलादेशमा हुने तय भएको छ। नेपाल र भूटान बीचको खेल 11 जुलाईमा हुनेछ। 15 केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन बिहिबार एथलेटिक्समा 4 नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन्। छात्र ज्याभलिन थ्रो, छात्रा 800 मिटर दौड़ र छात्र छात्राको 4 गुणा 400 मिटर रिलेमा कीर्तिमान कायम भएको हो। पहिलो दिन 2 कीर्तिमान बागमती प्रदेशका प्रवीण राणा मगरले छात्र 100 मिटर दौड़ तथा सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्र 400 मिटर दौड़मा बनाएका थिए। दोस्रो दिनको खेल सकिँदा एथलेटिक्समा कुल 6 कीर्तिमान बनिसकेका छन्। तेस्रो तथा अन्तिम दिन शुक्रबार 8 स्वर्णको टुङ्गो लाग्नेछ। पहिलो दिन 10 र दोस्रो दिन 8 स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको छात्र ज्याभलिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारूले 27 वर्ष अघिको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान रचेका छन्। कर्णाली प्रदेशका सुशान्त नेपाली दोस्रो तथा सुदूरपश्चिमका लोकेश ऐडी तेस्रो भएका छन्।
रमेश टमाटा, अब मौसम। आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र छट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यिनै प्रदेशमा 1-2 स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.8 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरि साँझ 7:01 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भारतको अहमदाबादबाट बेलायतको लण्डन जाँदै गरेको विमान दुर्घटना हुँदा विमानमा सवार 242 मध्ये 241 जनाको निधन। विमान दुर्घटनाप्रति नेपाल सरकारद्वारा गहिरो दुःख व्यक्त। गत चैत्र 15 गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न दुर्गा प्रसाईसहित 7 जनालाई थुनामै राख्न र 32 जनालाई धरोटीमा छाड्न जिल्ला अदालत काठमाडौँको आदेश। भिजिट भिसाका नाममा भइरहेको अनियमितताबारे छानबिन गर्न प्रमुख दलहरू सहमत भएपछि संसदमा जारी अवरोध हट्ने संकेत। मलेखु मुगलिन सड़क स्तर उन्नतिका लागि आजदेखि असार 7 गतेसम्म राति 5 घण्टा बढ़ी सवारी आवागमन बन्द गरिने। बाजुराको विकट हिमाली गाउँपालिकाको धीम गाउँमा बिजुली बत्ती पुगेपछि 273 घर लाभान्वित। र आगामी सेप्टेम्बरमा नेपाली क्रिकेट टोलीले वेस्ट इण्डिजसँग T20I श्रृंखला खेल्ने। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।